रेडियो कार्यक्रम साइनो
आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
नमस्कार, म मिना गुरुङ। प्राविधिक मित्र दिलुसँगै तपाईँलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जले उत्पादन गरेको हो। कार्यक्रम साइनो तपाईँले रेडियो मर्स्याङदी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासङ्घले आइसिआईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रममा परियोजना लागू भएको क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्त्व, मानव अधिकारमा आधारित संरक्षण, सहअस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्नेछौँ। कार्यक्रमको सुरुवातमा तमहरको महान पर्व तमु लोसार अर्थात् नयाँ वर्ष, सफ्रिलो सर्पवर्गको विदाय र तलो घोडावर्गको आगमनको सुखद अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्णलाई सुख शान्तिको कामनाका साथ हार्दिक मङ्गलमय शुभकामना एवं आशीमाला व्यक्त गर्दछौँ। आजको कार्यक्रममा हामी सोलुखुम्बु जिल्लाको महाकुलुङका आदिवासी जनजातिहरूको रैथाने संस्कृति संस्कारमा प्रयोग हुने अल्लोको ऐतिहासिक महत्त्व, यसको प्रयोग, सिप र बजारीकरणका बारेमा गरिएको कुराकानी सुनाउनेछौँ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा मुख्य गरी आदिवासी जनजाति समुदायका कुलुङ राई समुदायको बसोबास रहेको छ। कुलुङ राई किरात वंश अन्तर्गत पर्ने प्राचीन आदिवासी समुदाय हुन्। उनीहरूको आफ्नै भाषा, संस्कृति र सामाजिक संरचना छ। आफ्नो जीविकोपार्जनको रूपमा परम्परागत कृषि पशुपालन गर्दै आए तापनि रैथाने सिपको रूपमा अल्लो प्रसाधनको काम उनीहरूको मुख्य काम हो। आजको कार्यक्रममा कुलुङ जातिको मुख्य पेसाको रूपमा रहेको रैथाने अल्लो प्रसाधन र यसबाट निर्माण गरिने सामग्री र यही पेसा गरी आउनुभएका सामग्रीको बारेमा जानकारी दिनको लागि यही पेसा गर्दै आउनुभएका संस्कृति विज्ञ एवं अल्लो प्रवर्धनमा दशकौंदेखि काम गरिरहनुभएका अमृत बहादुर कुलुङसँग अल्लोको ऐतिहासिक र सांस्कृतिक महत्व र बजारीकरणको बारेमा कुरा गर्नेछौ भने महाकुलुङकै माया देवी कुलुङको अनुभव पनि तपाईँलाई कार्यक्रममा सुनाउनेछौ। कार्यक्रमको सुरुवातमा सुनौ अमृत बहादुर कुलुङसँग गरिएको यो कुराकानी।
मेरो नाम चाहिँ अमृत बहादुर राई कुनिया, कुलुङ कुनिया भन्छ। अनि मेरो उपनाम संसारले तिमीले चाहिँ छिरे छिरे म सानो बजुले अनि छिरे भनेर दिनुहुन्छ। अनि जिल्ला चाहिँ सोलुखुम्बु। अनि मेरो अहिलेको पालिका वडा नम्बर 3 अनि छिस्काम। अहिले मेरो टोल नुम्सुम्बो हजुर। ए म चाहिँ 80 गएको कार्तिकदेखि टक्क 80 वर्षमा लाग्दैछु।
हजुरले चाहिँ यो अनि हजुरले विशेष गरेर चाहिँ यो अल्लोसँग चाहिँ कस्तो कस्तो काम गर्नुहुन्छ नि?
अल्लोको काम गरेको त अब मैले काठमाडौँको सिलगढीबाट 2 हात्ती तान बुने अनि एउटा वार्डिन सेट 40 सालमा ल्याएर गाउँ घरमा त सुरु गरेको हो।
40 सालबाट अहिले हजुरले निरन्तर रूपमा चाहिँ यही काम गर्दै आउनु भएको छ?
मैले निरन्तर काम त गर्दै आएको छु। तर अब हाम्रो चाहिँ किनभने मेरो चाहिँ अलिकति अब नाजुक बजेटमा नाजुक भएको हुनाले अलिकति अब बजार व्यवस्था गर्न पनि त्यति सकिएन। अरू साथीभाइले बजार व्यवस्था गरेकोमा हामीलाई अब त्यति धेरै फाइदा थुप्रै भएन, साह्रै घाटा पनि भएन।
यो तपाईँ अब राई त्यसमा नि अब कुलुङ समुदायको हुनुहुन्छ होइन? यो अल्लोको ऐतिहासिक र सांस्कृतिक महत्त्व चाहिँ हाम्रो यो राई अथवा कुलुङ जातिमा चाहिँ कस्तो छ नि?
हाम्रो अब राई मात्रै नभएर अब हिजो मैले हजुरको छ सोध्नु सोध्नु कारणै हामी चाहिँ अब पहिला हामी नेपाल अंश पाउने 12 अङ्कको 16 नम्बर तपाईँदेखि 1 नम्बरको अब छोराहरूको हामी छुटेको हो। त्यही कारण हामी सबै हामी एउटा हो। त्यही पनि आफ्नो ठाउँ ठाउँ अनुसार अलिकति नाम बाजेहरूको नामबाट फरक भएको मात्रै हो।
आदिवासी जनजातिसँग चाहिँ यो अल्लोको चाहिँ सम्बन्ध चाहिँ कस्तो खालको हो नि?
अब यो जनजातिहरूसँग चाहिँ कुनै हाम्रो अब अल्लोको चाहिँ किनभने सृष्टि हाम्रो पुर्खाहरूबाट नै हाम्रो यो सृष्टि भएको हो। अब जब हामी अब हाम्रो पुर्खाहरू पारुवाङ सुम्नीमा त्यसपछि अब सावाचङ खेवाचङ भन्छहरूले हामीले खेउलोस भन्छौँ, खोक्चिली कुबेलीमा भन्छौँ, उनीहरूले नै गर्दै गर्दै ल्याएको हुनाले हामी सबै लोप भइसकेको। मैले यहाँ चाहिँ त्यसरी तान ल्याएर चाहिँ गाउँघरमा सबैतिर प्रचार गरेर यो हराइराखेको चिज चाहिँ हामीले जगाइराख्नुपर्छ, पछि काम लाग्छ भनेर चाहिँ हाम्रो अब अहिले चैत वैशाखदेखि चाहिँ हामी यहाँ चाहिँ जनजातिहरूसँग हाम्रो चाहिँ अब बल्ला बल्ला सेलो गाँसेको छ हजुर।
यो अल्लोबाट सामान बनाउनलाई त सबैभन्दा पहिला त कच्चा पदार्थ चाहियो नि त होइन? र हजुरले चाहिँ यो कच्चा पदार्थ चाहिँ वन जङ्गलबाटै ल्याउनुहुन्छ, यो पाउन चाहिँ कतिको सजिलो छ आज भोलि चाहिँ?
यो पाउनुको लागि त अब हामीले त्यसलाई संरक्षण गरेपछि पाइन्छ राम्रै गरी राम्रै। अब त्यो पाएपछि बनाउनुको लागि अब लोक्तादेखि ढाकोसम्म बनाउनुको लागिलाई धेरै अब मिहिनेत पर्छ हजुर।
यो सुरुमा चाहिँ अल्लो जङ्गलबाट लिएर आयो अनि त्यसपछि बनाउने अरू प्रक्रिया चाहिँ के छ त्यो नि अलि भनिदिनुहोस् न, बनाउन कसरी सुरु गर्छौँ हामी चाहिँ?
अब जङ्गलबाट चाहिँ अब हामीले काँडै काँडा छ जङ्गलमा, अब त्यो बोटमा चाहिँ त्यो अब पन्जा त्यही अल्लोको नै पन्जा बनाएर त्यो हत्केला जस्तो पन्जा चाहिँ हामी बनाइँदैन, त्यो ढोग्रो जस्तो बनाएर हामीले सट अब त्यो काँडा चाहिँ स्क्रु गरेर चाहिँ अनि ढाँचेर त्यहाँदेखि काटेर केलाएर चाहिँ हामी अब पुला बिटा बिटा बनाएर घरमा त्यो ल्याइन्छ। अब ल्याएर हातपात चाहिँ त्यो अब पकायो भने त हुने नै हो, तर अब टुङ्गा टुङ्गामा पकाउनुको लागि चाहिँ हामीले त्यसलाई ल्याएर सुकाइन्छ अनि सुकाएर बिटै पारेर राखिन्छ हजुर।
अनि सुकाएर राखेपछि यसको धागो निकाल्नलाई चाहिँ के गर्नुपर्छ नि?
धागो निकाल्नुलाई त अब त्यसको फेरि सानो फुटाएर पिरी बनाएर चाहिँ हामी अब पानीमा भिजाउँछौँ एक दिन, अनि पानीमा भिजाइसकेपछि भोलिपल्ट चाहिँ फेरि पानी खरानीसँग मोलेर चाहिँ त्यो खरानी पानीमा नै फेरि पकाइन्छ।
त्यसपछि धागोको डल्लो बनाएर बल्ल कपडा बुन्ने हो।
पकाइसकेपछि फेरि त्यो खरानीसँग पकाएको चाहिँ पानीको धारामा लगेर चाहिँ त्यो बग्ने पानीमा लगेर धुँदै मुङ्ग्रोले कुट्दै धुँदै मुङ्ग्रोले कुटेर त्यसको बोक्रो छाला सबै त्यो फोहोरहरू अब जति पानीले लगिहाल्छ अनि सक्रिय रेसा हुन्छ। रेसा भएपछि त्यसलाई फेरि ल्याएर अलिअलि सुकाएर चाहिँ ल्याएर फेरि कमेरा माटोसँग कमेरा माटो घोलेर चाहिँ मजाले पातुलो हुँदा पनि लाग्दैन बढी बाक्लो हुँदा पनि लाग्दैन ठ्याक्क हातले घोल्ने त्यो कमेरा अनि घोलेर चाहिँ मजाले हातमा लागेपछि चाहिँ ठिक हुन्छ भन्ने चलन छ। हामीदेखि त्यो एक रात फेरि त्यही कमेरा माटोमा हामी भिजाइन्छ हजुर।
त्यसपछि चाहिँ हजुरहरूले यहाँबाट चाहिँ के के यो धागोको रूपमा आइसकेपछि चाहिँ
अब त्यसपछि चाहिँ प्रक्रिया धेरै लामो छ। त्यसपछि त्यो कमेरा माटोसँग एक रात भिजाएपछि भोलि फेरि चलक चलक त्यो अब सुकाउँछौँ हामी। अब सुक्नुलाई धेरै दिन लाग्छ त्यो कमेरा माटो पानी सँगै हामी अब बलीमा तेर्छ बलीमा चाहिँ हामी सुकाउँछौँ। सुकाएपछि तिन चार दिन घाम लाग्यो भने तिन चार दिन लाग्छ त्यो सुक्नुलाई अनि सुकिसकेपछि फेरि हामीले निकालेर त्यसलाई अब ढुङ्गामाथि मुङ्ग्रोले ढ्याम ढ्याम कुट्दै त्यो अब माटो ढुङ्गा सबै कुटेर चाहिँ हामी झारिन्छ। झारिसकेपछि त्यसपछि चाहिँ अब मजाले केलाएर अब हारो चाहिँ अब ब्रुस मिसिनले हाम्रो चाहिँ हातैले अब केलायो के मजाले त्यो धागो सबै फोहोर केलाइसकेपछि त्यहाँदेखि चाहिँ हाम्रो चाहिँ स्थानीय त्यो अब फिर्के हुन्छ चारवटा सिङ भएको फिर्केमा चाहिँ हाम्रो चेलीबेटीहरूले अब घाँस दाउरामा जाँदा अब पुरै तान्छ गफ यता बजारतिर पनि हाम्रो अब बजार बजारमा पनि त्यो हाम्रो महाकुलुङको अरू ठाउँकोले गर्दैन हाम्रो महाकुलुङको चेलीबेटीहरूले चाहिँ पुरै तान्ने गर्छ।
अनि हजुरहरूले चाहिँ यो अल्लोबाट यो प्रशोधन गरिसकेपछि कपडा अथवा अरू के बनाउनुहुन्छ नि हजुरहरूले चाहिँ?
त्यसबाट चाहिँ अब धागोको अनुसार हुन्छ धागो ठुलोको हामी अब त्यही अनुसारको कपडाहरू बुनेर पहिला अब त्यही मात्रै लगाएको थिए यो अरू कपडाहरू उत्पादन नभएसम्म हाम्रो त जिउ जनाउने त्यही अल्लोकै कपडा लगाएको थियो र हामी अब अहिले यो नयाँ नयाँ धागो निस्किएपछि नयाँ नयाँ कपडा निस्किएपछि लाउनु छोडियो। तैपनि हाम्रो अब बाहिरको मान्छेहरूले पुरा हामीले कपडा अब बुन्ने गाउँमा अब हाम्रै गाउँकै मान्छेहरूले जम्मा गरेर चाहिँ जिल्लामा अब काठमाडौँतिर कहाँ कहाँ खातबारीतिर लगेर बेच्ने गर्थे र हाम्रोमा अब त्यो चल्किनु आउँदै आजसम्म।
अनि हजुरहरूले चाहिँ अहिले त्यो बुनिसकेपछि अनि त्यो कच्चा पदार्थ बाहिर पठाउने हो कि अथवा गाउँमा पनि यो झोलाहरू लगाउने कपडाहरू बनाउनुहुन्छ कि के छ नि?
हाम्रो चाहिँ अब सरकारले पनि अब बजेट नदिने ओह्राल गाउँपालिकाले पनि आजसम्म अब बजेट दिएन पालिकाले ओह्राले पनि नदिएर हामी चाहिँ आफ्ना आफ्नै यसो अलिअलि अलिअलि बिक्री गरेर चाहिँ बेचिराखेको तर अहिले चाहिँ बाहिर यो धागोहरू लाने भएको हुनाले हामी अब यहाँ चाहिँ उनीहरूले चाहिँ महँगो महँगो दाममा उनीहरूले अब विदेशीले खरिद गर्नु लाउँछ अनि बाहिर जान्छ अनि हामीले अहिले धागो किन्नै सकेको छैन। अब दुई किलो आदिको चाहिँ यहाँ अब 4,500-6,000 लगेर जान्छ। हाम्रो आज बिहिबारे बजारमा अहिले पनि मैले अब यो बजारमा घुमेको अब त्यो राम्रो राम्रो 45-2 किलो आदिको एक धानीको लाएर जान्छ तर हामीले त्यो खरिद गरेर फेरि कपडा बुनेर बेच्दाखेरि त्यो धागोको दामै उठ्दैन र हामीले चाहिँ अहिले यसो कपासहरू यसो उनीहरू यो गोल्छा उनीहरूको मात्रै बुन्ने गरिराखेको छ।
यसको चाहिँ एउटै खालको रङ हुन्छ कि फरक फरक निकाल्न सकिन्छ?
त्यसमा रङ रङ्गाए पनि जे गर्दा पनि हुने हो तर बाहिर देशले चाहिँ अब लगेर त्यो धागो लगेर धागो यहाँ कपडा हामीले उत्पादन गरे पनि उनीहरूले त्यो रङ लगाइरहनु पर्दैन उनीहरूले चाहिँ लगेर चाहिँ आफैले आफ्ना उनीहरूले त्यो लगेर त के गर्ने भन्दाखेरि उनीहरूले त आर्मी पुलिसहरूको अब ड्रेस बनाउने हो त्यो कपडाले त
बाहिर लगेर चाहिँ आर्मी पुलिसको ड्रेस बनाउँछ
हजुर। अनि त्यो उनीहरूको अब आर्मीहरूको कलर कस्तो कपडा अब रङ हुन्छ पुलिसको कस्तो रङ हुन्छ अनि तिनीहरूले चाहिँ लगेर त्यसरी अब आफ्ना देशको अनुसारको रङ रङ्गाएर चाहिँ उनीहरूले आर्मी पुलिसहरूको चाहिँ प्रत्येक जीव गन्ती एउटा एउटा कपडा सिलाउँछ। सुन्नु न, अब त्यो विदेशमा लगेर चाहिँ किन त्यत्रो महँगो लाउँछ भने नि उनीहरूले त लगेर त्यो आग लागि भएको बेलामा अनि अब जङ्गलमा आग लागि भयो भने त्यो हाम्रो अल्लोको कपडा त हाम्रो तर कटुवामा बनाएको मिसिनको होइन, हाम्रै फिर्केमा गाउँमा बनाएको त्यो कपडा त धागो जहै आग लागि भयो आर्मी पुलिसहरू छिटो छिटो आगो मार्न जानुपर्छ भन्दा उनीहरूको ड्रेस सधैँभरि लगाउने होइन, त्यो आग लागि भएको बेलामा भाडामा ठुलो डुबाउँछ, हामी क्रल लागे जस्तो पानी त्यसले चाहिँ सबै तान्छ अनि जङ्गलमा लगेर उनीहरू आगो मनमानी मार्छ, तर अनि उनीहरूको हेलिकप्टरले जहाँ जहाँबाट पानी भरेर ल्याउँछ अनि त्यो जङ्गलमा छर्छ, अनि सहरमा भए अब दमकलले कहाँ कहाँ पानी भरेर त्यो पानी त सकिहाल्छ, पानी भरेर चाहिँ मजाले त्यहाँ फेरि छरिराख्छ अनि पानी भर्नु जान्छ। हाम्रो शरीरको पानी त्यो कपडाको कहिल्यै पानी हातपात सुक्दैन, हातपात डढ्दैन।
जुन तपाईँले यो सिप चाहिँ सिक्नु भएको छ नि त, अथवा तपाईँलाई आउँछ नि त यो सिप होइन, हाम्रै गाउँ घरमा चाहिँ तपाईँले आफ्नो छोरा नातिहरूलाई चाहिँ यो सिप सिकाउनु भएको छ कि छैन नि?
मैले 40 सालमा काठमाडौँबाट 2 कपडा बुन्ने अनि एउटा वारपेन त्रिपेश्वरबाटै मैले ल्याएको, हाम्रो घरेलु अफिस तिनीबाट मैले ल्याएर अनि त्यो हेरेर चाहिँ 10-15 वर्षसम्म मैले आफैले अध्ययन गरेँ, अनि मैले 2-3 महिनाको लागि मास्टर मगाएको पनि गाउँलेहरूले उसको घरमा पठाइदियो, मलाई बाटोमा रोकेर अनि मेरो भरियाहरू अब रोकेर कट्यारीतिर लगेर चाहिँ मलाई अनि मेरो मास्टर पनि तल पठाइदिएर म उहाँ चाहिँ काठमाडौँमा 16 पुरै त्यो मेरो तान 16 दिनमा सक्ने भयो, अनि त्यहाँको घरेलुको मास्टर सानुमान चित्रकार भन्ने नेवार मेरो साथी थियो, उसले मलाई सम्पन्न 16 दिनमा खरिद गरिदियो अनि त्यसरी ल्याएको, मास्टर पनि उसले पठाइदिएर म 15 वर्षसम्म अनिवार्य उताबाट चाहिँ 16 कापीमा चाहिँ पुरा टिप गरेर ल्याएको, त्यही भएर मैले दुरुस्तै 10-15 वर्ष त एक्लैले अध्ययन गरेर सबैले आफ्ना सदरमुकाम जिल्लामा पुर्यायो, पुर्याएर हेरेपछि फेरि घर पनि मैले भोलि मागेँ अनि हामी बाहिरै टाइम गऱ्यौँ अनि बजेट मागेर घर पनि लगाएको 53 घर पनि बनाएको छ, हाम्रो स्थानीय तरिकाले हामीले माटो ढुङ्गा माटो मुखे अब बनाएको घर अलिकति मुनिपट्टि मात्रै चर्किएको छ, अनि त्यो घर अलि अब राम्रै छ।
अनि भनेपछि तपाईँकोबाट धेरै अरूले पनि सिक्यो अनि अरूले पनि यो काम गर्नुहुन्छ?
अहिले त हाम्रो अनि 15-10-12 उनीहरूको तान बुन्ने मिसिनै छ, त्यो मेरो हेर्दै सबै अरू चाहिने चिज चाहिँ काठमाडौँबाट ल्याइयो, स्थानीय स्रोत साधन काठहरू जे जेबाट चाहिँ बनाएको, छिमसिङमा 2 तान लाउने नै छ, अनि छेस्काममा तल 1 नम्बरमा एउटा तान लाउने मिसिन नै छ, अनि मेरो त्यही घरेलुमा पनि मेरो अब तल 1 कोठामा मेरो पहिलाको व्यक्तिगत छ, माथिल्लो तालामा समूहको छ, अहिले त 5 त मिसिन मात्रै गाउँभरि छ बुन्ने।
काठमाडौँबाट तान ल्याएर तपाईँले सुरुवात गर्नुभयो, अहिले गाउँमै यो प्रविधि भित्रिँदा चाहिँ तपाईँ खुसी हुनुहुन्छ?
अब बिचमा अब केटाहरूले जे गरे जहाँबाट जे ल्यायो अहिले कति हाम्रो त अल्लापाती क्षेत्र भनेर चाहिँ अब बाहिर देशले थुप्रो सहयोग गरेर चाहिँ अब बजेटहरू अब ल्याएको छ, तर त्यो बजेट मैले 1 पैसा हातमा परेको छैन, मलाई योभन्दा 3 वर्ष अगाडि यसरी केन्द्रबाट मलाई फोन आएको थियो अनि यसै गरी हिजो तपाईँ जस्तै फोन गर्नुभयो नाचिनेको, अनि किन अब गर्नुभएको कसले भन्दाखेरि म काठमाडौँबाट केन्द्रबाट भने के बोल्नुभयो भन्नुभयो अब भन्नुको लागि भन्दा तपाईँले उहिलेदेखि अब अल्लोको काम गरेको अरे लोपाकी क्षेत्र भयो, तपाईँले कुन कुन ठाउँमा चाहिँ खाता खोलेको छ, कुन कुन ब्याङ्कमा भनेर मलाई सोध्नु भएको छ। तर मैले त्यहाँ चाहिँ मजाले भनेको छ, म सिधा हातले काम गर्ने, मसँग कहीँ पनि ब्याङ्कमा खाता खोलेको पनि छैन। जति जे भयो अब लामो हात हुनेहरूले जे गर्यो, मेरो चाहिँ अहिले खाता चाहिँ मेरो छोरीहरू काठमाडौँतिर छ, छोराहरू छ, अनि बाबा खाता खोल्नुहोस् नजिकमा बुङमा आयो ब्याङ्क, त्यहाँ चाहिँ एभरेस्ट ब्याङ्कमा खाता खोल्नुहोस्, चिया पानी यसो कोही बेला किनी खाने हामी पैसा पठाइदिन्छौँ भनेर चाहिँ मैले एभरेस्ट ब्याङ्कमा मात्रै खाता खोलेको छु। मेरो नाम अब अमृत बहादुर पनि हो, उपनाम छिरे हो, मेरो नाममा कहीँ खाता खोलेको छैन, खोल्नु हेर्नु खोज्नु भनेर मैले जवाब दिएको छ।
अनि हजुरलाई जब आउने दिनमा यो अल्लोको विकासको लागि चाहिँ अझै सरकारले अनि स्थानीय तहले अनि आफ्नै गाउँठाउँको वडाहरूले चाहिँ के गरिदियो भने चाहिँ अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई चाहिँ?
मैले त अब यो जनजातिको कामहरू त म पहिल्यैदेखि यताउता घुम्ने थापाको अनि वडामा अब वडापालिकामा पनि कुरा गरेको, तल अब गाउँपालिकामा पनि कुरा गरेको, तर उनीहरूले कानै थापेन हिजोसम्म, अब उनीहरूले वास्तै गरेन। यसपालि त हामीले अब दुईचोटि तिनचोटि हामी अब सभामा बोलाउनु भयो, अनि एकचोटि चाहिँ म पुगेन, मलाई बोलाएन, अब नबोलाइ जानु मिल्दैन, अनि दुईचोटिमा चाहिँ म अब आइपुगेँ काठमाडौँको मा एकचोटि माथि कहाँ कहाँ पुर्याएँ, अनि यसपालि फेरि उसमा उता पोखरा पुर्याएँ। त्यतिखेर चाहिँ हामीले जनजाति महासङ्घको अब हाम्रो सरहरूले अब यसरी यस्तो कुलुङमा तपाईँहरूको ग्रन्थ यस्तो राम्रो काम गर्दै रहेछ, गरिरहेको छ, तपाईँहरूले आजसम्म एक पैसा खर्च गर्नु भएन, अब गर्ने कि नगर्ने दुईजना राखेर भनेको छ, अब गर्छौँ भनेको छ, अब के गर्छ अब?
अब आउने पिँढीलाई चाहिँ जति पनि यो हाम्रो जनजातिको संस्कृति संस्कारसँग जोडेको यो अल्लो छ नि होइन, यो अल्लो संरक्षणको लागि चाहिँ अब के सन्देश दिन चाहनुहुन्छ नि?
अल्लो अब गाउँघरमा जति भएको अल्लो झार जङ्गल अब जङ्गल भित्र खेती पनि छ, हाम्रो माथि वस्तु खर्कामा खेती गर्दा पनि यो हुने हो, त्यस अब त्यसलाई चाहिँ स्याहार सुसार गर्ने राम्रो गरी, अनि अहिले अब जस्तो बाहिर लाग्दैछ अब हाम्रो धानहरू गाउँपालिका वडापालिकाले अब केही एक पैसा उनीहरूले रोजी नलिकन पठाइराखेको छ। हामीले अब यहाँ चाहिने कच्चा माल अब चाहिने माललाई चाहिँ हामीले नै यहाँ नै अब चलाउनु अब खजाउनु गराइदियो भने यति राम्रो हुने थियो।
हस् त हजुरले चाहिँ कार्यक्रमको लागि समय दिनुभयो, यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद।
धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो अमृत बहादुर कुलुङ। उहाँ उमेरले 80 वर्ष पुग्नुभयो, तर अझै पनि उहाँमा अल्लोलाई कसरी बजारीकरण गर्न सकिन्छ भन्ने बारेमा अल्लोको विकासको लागि पर्नु भएको छ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम साइनो। कार्यक्रम साइनो यसै बेला रेडियो मर्स्याङ्दी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट पनि सुन्दै हुनुहुन्छ। अब फेरि हामी अल्लो प्रशोधनकै कामको बारेमा कार्यक्रममा चर्चा गर्नेछौ र सुनौ अल्लो सम्बन्धी काम गर्दै आउनुभएका महाकुलुङकै माया देवी कुलुङको यो अनुभव।
मेरो नाम चाहिँ माया देवी कुलुङ, सोलु महाकुलुङ तिन। हामीले चाहिँ अल्लोको काम गरेको चाहिँ लगभग धेरै वर्ष भइसक्यो। हामीले चाहिँ अहिले अल्लोकै काम गरिरहेको छु। यो अल्लोको काम भनेको चाहिँ सजिलो छैन, धेरै गाह्रो छ। हामीले चाहिँ अल्लो भनेपछि अब जङ्गलमा हुन्छ, जङ्गलमा पहिला खोज्नु जानुपर्छ, अनि ल्याएर पकाएर दागो बनाउनु पर्छ। दागो बनाउँदा फेरि दागो बनाएर फेरि कपडा बनाउनु पर्छ, धेरै मेहनत जान्छ। यसको अब आमदाम त अब हुनु त हुँदैन, तर पहिलादेखि नै हामीले अब गरिरहेको कामलाई चाहिँ हामीले छोडेको छैन, अझै नि गरिरहेको छु। हामीले चाहिँ अहिलेसम्म पुरानो प्रविधि नै गरिरहेको छौँ, नयाँ आएको छैन, अब सजिलो तरिकाले गरेको छैन, अब हाम्रो पहिला परम्परागत चलेको अनुसार नै हामी चलिरहेको छौँ। अहिले चाहिँ अल्लोको भनेको चाहिँ हामीले ठेङ्गा भन्छौँ, अनि कुलुङ्गे कुदिरेस, अनि लुफा भन्छौँ, लुफा तल लाउने माथि ओर्ने चाहिँ फेङ्गा भन्छौँ त्यस्तै बनाउँछौँ र फेरि अर्को उनसँग मिसाएर मिक्सकटमा चाहिँ हामी ठुल्ठुलो मान्छेले लाउने खालको कोटको लागि बुनिराख्छौँ अरू अरू ठाउँमा पनि बेच्न जान्छौँ। यो पुस्ताले चाहिँ त्यति काम गर्दैन अब त्यति ध्यान दिँदैन तर कोही कोहीले चाहिँ भन्नुहुन्छ अहिलेको अनि पहिलाको यो अहिलेको यो पुस्ताले अब त्यति चासो गर्नुहुन्न अब त्यस्तो अब दुःख छ जस्तो अब घरेर चाहिँ फाइदै छैन भन्दै भन्नुहुन्छ र त्यति चासो हुँदैन अलिअलि चाहिँ गर्नुहुन्छ सबैले गर्नुहुन्न पहिलाकोले चाहिँ सबैले नै गरिरहेको छ। मैले पुरै यसमा काम गरेको चाहिँ 62 सालदेखि मैले यहाँ काम गरेको छ। हामीले चाहिँ जङ्गलमा भनेको सिधै अब राम्रोसँग पाउँदैन अब अलिक संरक्षण नै गर्नुपर्छ फेरि अब जङ्गल गएर नि अब फेरि डर पनि हुन्छ बाघ भालुको डर नि हुन्छ रोप्दा नि हुन्छ मल लाउनु पर्छ तर हामीले त्यति बारी खेती चाहिँ गरेको छैन जङ्गलमै खोज्नुपर्छ छन् त छ तर दिनमा अब 100 पनि काम गरिँदैन जङ्गलमा गएर यो गाउँमा गरिरहनुहुन्छ। हाम्रो अब घरमा भनेको चाहिँ अब छोराछोरी भने चाहिँ अब त्यति छोराछोरीले चाहिँ अब पढ्नमै ध्यान हुन्छ यस्तो त्यति गर्नुहुन्न कहिले कहिले सघाउनुहुन्छ। हामीले चाहिँ सङ्घ संस्थाले चाहिँ अहिलेसम्म सहयोग गरेको छैन आफै गाउँमै अब आफ्नो तरिकाले चलिरहेको छु अब त्यति अब पुरै यो मात्र चाहिँ हुँदैन अब खेती किसान नै गर्नुपर्छ अब खेती पनि अलिक अब गर्नै पर्छ योले मात्र चाहिँ हामी खेल्दैन त्यति बजार छैन कि बजार नपाएर अब कहाँ कहाँ अब लगेर अब कति बजार नपाएर अब आफै कहाँ कहाँ दिएर अलिअलि बेच्नुपर्छ अझै पनि अब यो तालिम पनि अझै नै अब तालिम नि चाहिन्छ र पनि अब यहाँको मान्छेले सबैले गर्नु पनि भएन बजार नपाएर पनि अब त्यही भएर अझै पनि यो तालिम चाहिँ चलिरहन्छ भने अलिकति अब सबैले अब गर्न थाहा हुन्छ यसो बिक्री पनि गर्न सकिन्छ कि भन्ने आशा छ। बजार पायो भने अब जति पनि यहाँको स्थानीय अब सबै डौलीहरूले अब ध्यान जान्छ अब बजार नपाएपछि अब बजार पनि छैन अब भनेर चाहिँ अब अवस्था हुँदैन दागो चाहिँ बेच्नुहुन्छ टाढा टाढाको मान्छे लिन आउनुहुन्छ पकौडै चाहिँ अब त्यति जाँदैन त्यही भएर अब फेरि फाइदा नि छैन बुनेको चाहिँ अब महँगो नि हुन्छ त्यही भएर अब यहाँको हामी सबले अब त्यति अब चासो हुँदैन।
सुन्नुभयो मायादेवी कुलुङको अल्लो प्रसोधन र अल्लो सम्बन्धी काम गर्दको यो अनुभव। कार्यक्रम साइनोको आजको श्रृङ्खला यति नै। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला। रेडियो मर्स्याङदी 95 मेगाहर्जसँगै रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ। यति बेलासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टिमलाई धन्यवाद। आजको कार्यक्रमबाट प्राविधिक मित्र दिलुसँगै म मिना गुरुङ पनि बिदा हुन्छु। तपाईँको साथ सुखद रहोस्। नमस्ते।
I'm not afraid.